Udiano falsa, udiano falsa, udiano falsa, udiano
falsa,
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 udiano falsa.शान्ति मुस्कानबाट सुरु हुन्छ। नमस्कार, मदर टेरेसाको यो भनाइसँगै रेडियो पत्रिका उज्यालो फल्चाको समय सुरु भइसकेको छ। अबको डेढ घण्टा तपाईँसँगै बस्न आइसकेकी छु। म सजना तिमल सिन्हा अनि प्राविधिक बाटो सम्हाल्दै हुनुहुन्छ मनोज विष्टले। उज्यालो रेडियो नेटवर्कमा कायाकैरनपछि हामी सधैँ आउँछौ। बिहान 6:30 बजेदेखि झण्डै 8 बजेसम्म हामी सधैँ रहन्छौ। काठमाडौँमा 90 MHz उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो online.com हामीलाई सुन्न सक्नुहुन्छ। हामीसँग आज विश्व इतिहासमा आजको दिन आजका पाहुना व्यवसायी सुयेश राज प्याकुरेलसँगको भलाकुसारी।
अनि बजार हो, बजार त्यो बजार त अल्टिमेटली हामीले यत्रो आयात गरेका छौँ भने त बजार रहेछ नि त। त्यो आयात गर्नुभन्दा त आन्तरिक उत्पादन गर्यो भने त्यसले ट्रेड डेफिसिट पनि कम गर्छ, खपत पनि बढायो।
गोर्खाकी मनुका शर्माको घुमफिर अनुभव।
थाहा थियो कि लिगलिङमा कोर्टमा राजा थिए, त्यहाँ दरबार थियो भन्ने कुरा। अब त्यसको लागि चाहिँ प्रचार प्रसारको लागि हामी वरपरका मान्छेहरू जाने, यहाँ यस्तो छ है भनेर अब साथीहरूको माध्यमबाट हाम्रो ठाउँमा यस्तो छ, आउनुहोस्, इतिहास मात्रै होइन यथार्थ हेरौँ भनेर लाग्यो।
मीडियामा आज आजको बजारसँगै गीत पनि छन्। उज्यालो पल्चाको शुरूमा हामी एउटा गीत सुन्छौ जसमा सोधिरहेको छ उषा मंगेशकरको। यो गीत सुन्छौ, त्यसपछि फेरि पनि आउँछौ कञ्चनजङ्घा कति राम्रो भनेर।
You
पगलाई छुन्छ यो कञ्चनजङ्घा कञ्चनजङ्घा यो कञ्चनजङ्घा।
कञ्चनजङ्घासँगै नेपालका सबै हिमाल पहाड निकै मनमोहक छन् अनि हामी नेपाली मनमोहक नहुने कुरा नै भएनौ। अहिले नेपाल भ्रमण वर्ष मनाउनको लागि पनि पर्यटक आकर्षित गर्न कञ्चनजङ्घासँगै अरू हिमाल पहाड चाहिँ निकै महत्वपूर्ण ठानिएका छन्। यसै उषा मंगेशकरको स्वरमा रहेको हामीले यो गीत सुन्यौं उज्यालो फल्सामा। उज्यालो फल्साको साथमा हामी आउँछौ हरेक दिन बिहान 6:30 बजेदेखि झण्डै 8 बजेसम्म रहन्छौ अनि यो बीचमा हामी विविध सामग्रीहरू प्रस्तुत गर्छौं।
इतिहासमा आज
2076 साल भदौ 27 गते शुक्रबार सन् 2019 को सेप्टेम्बर 13 तारीख हाम्रा लागि हरेक पल विशेषण छन् तर केही पलले मात्र इतिहास बनाउँछन्। आजको दिनमा इतिहास रच्न सफल केही पल अबको पालोमा। आज इन्द्रजात्रा पर्व मनाइँदैछ। काठमाडौँ उपत्यका सहित विभिन्न ठाउँमा यो पर्व मनाउने गरिन्छ। हरेक भदौ शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ ललितपुर भक्तपुर धुलीखेल दोलखा लगायतका ठाउँमा मनाइन्छ। भाद्र शुक्ल द्वादशीका दिन हनुमान ढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिंगो ठड्याएपछि इन्द्रजात्रा शुरू हुन्छ। इन्द्रजात्रा नाचगान रथ यात्रा र देवी देवताको पूजा आजा गरेर 8 दिनसम्म मनाउने चलन छ। सन् 2001 अमेरिकाको ट्रेड टावरमा भएको आतंकवादी हमलापछि बन्द भएको हवाई सेवा सर्वसाधारणको लागि पुनः खोलिएको थियो। सेप्टेम्बर 11 अमेरिकी हवाई जहाज जेट एयरलाइन्सका 4 विमान अपहरण गरेर आक्रमण गरिएको थियो। आक्रमणपछि बन्द भएको विमान सेवालाई सर्वसाधारणको लागि खुलाइएको थियो। यस्तै अमेरिकी राज्य सचिव कोलिन पावेलले सेप्टेम्बर 11 तारीखमा भएको आक्रमणको दोषी अल कायदाका ओसामा बिन लादेन रहेको बताउनु भएको थियो। न्यूयर्कमा भएको आक्रमणपछि अमेरिकाले ओसामा बिन लादेनको टाउको मूल्य समेत तोकेको थियो। सन् 1997 को सेप्टेम्बर 13 मदर टेरेसाको अन्तिम संस्कार भारतमा गरिएको थियो। यसलाई राज्य अन्तिम संस्कार पनि भनिन्छ। उहाँको अन्तिम संस्कारमा 15,000 भन्दा धेरै मानिस सहभागी भएका थिए। उहाँले कोलकातामा रहेर गरीब र बिरामीको सेवा गर्नुभएको थियो। र सन् 2010 को सेप्टेम्बर 13 भारतीय प्रशासनले चलाएको गोली लागेर कश्मीरमा 18 नागरिकको ज्यान गएको थियो। सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। तपाईँ हुनुहुन्छ उज्यालो पल्सामा। आज शुक्रबार तपाईँको साथमा छु म सजना तिमल सिन्हा अनि प्राविधिक पाट सम्हाल्दै हुनुहुन्छ मनोज विष्टले। इतिहासमा आज स्तम्भमा हामीले महत्वपूर्ण जानकारी प्रस्तुत गर्यौं। अब भने अर्को एउटा गीत सुन्छौ छिनछिनमै हाँस्नु मन लाग्छ अनि छिनछिनमै रुन मन लाग्छ यो गीत सुन्छौ त्यसपछि फेरि पनि आउँछौ उज्यालो सुन्दै गर्नुहोला।
छिन छिन मै हस्न मन लाग्छ छिन छिन मै रुन मन लाग्छ फैके भयो छातीको देब्रे पाटोमा फैके भयो छातीको देब्रे पाटोमा यस्तै नै हुँदो रहेछ पिरतीको बाटोमा छिन छिन मै हस्न मन लाग्छ कालै उकालो भिरको बाटो अप्ठ्यारो एकै सासमा चढु झै लाग्छ कहिले उकालै उकालो भिरको बाटो अप्ठ्यारो एकै सासमा चढु झै लाग्छ कहिले ओरालीको बाटो समतल अनि सजिलो झर्नै नि गाह्रो पो हुन्छ छिन छिनमै हाँस्न मन लाग्छ छिन छिनमै रुन मन लाग्छ के भयो छातीको देब्रे पाटोमा खैकी भयो छातीको देब्रे पाटोमा यस्तै नै हुँदो रहेछ पिरतीको बाटोमा छिन छिनमै हाँस्न मन लाग्छ कहिले उनी सँग सँगै हिँड्न पाउँदा आफ्नो त संसारै उज्यालो लाग्छ कहिले उनी सँग सँगै हिँड्न पाउँदा आफ्नो त संसारै उज्यालो लाग्छ कहिले एकै छेको समय छेउमा उनी नहुँदा जिन्दगी अध्यारो लाग्छ छिन छिनमै हाँस्न मन लाग्छ छिन छिनमै रुन मन लाग्छ खै के भयो छातीको देब्रे पाटोमा भोलो छातीको देब्रे पाटोमा यस्तै नै हुँदो रहेछ पिरतीको बाटोमा छिन छिनमै हाँस्न मन लाग्छ छिन छिनमै रुन मन लाग्छ
पिरतीमा परेपछि कसैलाई सम्झेर एकैछिनमा हाँस्नु अनि एकैछिनमा रुन मन लाग्नु स्वाभाविक नै हो अनि उनी सँगै सँगै हिँड्न पाउँदा संसार नै उज्यालो लाग्नु उनी टाढा हुँदाखेरि चाहिँ अँध्यारो लाग्नु पनि स्वाभाविक नै हो यसै भन्दै हुनुहुन्थ्यो उदय सोताङ उदय सोताङको स्वरमा रहेको यो गीत सुन्यौं हामीले उज्यालो पल्चामा अब भने हामी अर्कै स्तम्भतिर लाग्छौ
घुम्दै फिर्दै
घुम्दै फिर्दै
आज हामी गोर्खाकी मनुका शर्माको घुमफिर अनुभव सुन्छौ गोर्खा बजारमा किराना पसल खोलेर बस्नुभएकी उहाँलाई पोषकको समयमा घुम्न मन लाग्छ केही दिन अघि गोर्खा पुगेको बेलामा साथी बिना नेउपानेले मनुका शर्मालाई भेट्नु भएको छ
स्वागत छ यहाँलाई उज्यालो फल्साको घुम्दै फिर्दैमा
धन्यवाद
कहाँ कहाँ घुम्नु भएको छ अहिलेसम्म
अहिलेसम्म पोखरा धरान लुम्बिनी काठमाडौँ इलाम दार्जिलिङ लमजुङ तनहु अरू अब छिटै आएन
सबैभन्दा पहिला घुम्नकै लागि भनेर चाहिँ कुन ठाउँमा पुग्नुभयो
सबैभन्दा पहिला काठमाडौँ पुगे
के को सिलसिलामा जानुभयो नि काठमाडौँ चाहिँ
अध्ययनको सिलसिलामा गइयो अनि त्यसपछि साथीहरूसँग कहिले काहीँ घुम्न हिँडियो
कुन ठाउँमा जानुभयो काठमाडौँमा नि अब धेरै छन् नि त घुम्ने ठाउँ
पशुपति बौद्ध दक्षिणकाली यस्तै
के रहेछ अब पशुपति सबैभन्दा पहिला घुम्नको लागि जाँदा के पाउनुभयो त्यहाँ चाहिँ
पशुपतिमा मन्दिर वरपर चाहिँ दिशाहरू धेरै देखियो त्यति बेला दिशा यत्र तत्र देखियो अनि बागमती पवित्र नदी भनेर गइएको थियो तर त्यहाँ गएर पानी पनि छैन घिन लाग्ने अवस्था देखियो अनि यो देख्दा चाहिँ नेपालको मुटुमा रहेको नदी पनि यस्तो घिनलाग्दो रहेछ भनेर त्यति बेला अलि नराम्रो प्रभाव पर्यो
यो चाहिँ कति पहिलाको कुरा हो
यो लगभग 20 वर्ष पहिलेको कुरा हो
20 वर्ष पहिलाको बागमती र अहिले अब सफाई अभियान त चलेको छ तर पनि बागमती त्यति सफा हुन सकेको छैन तपाईँ घुम्न जाँदाखेरि चाहिँ अब कसरी जानुहुन्छ घर परिवारसँग साथीभाइसँग अथवा अहिले स्लो ट्राभलको ट्रेन पनि बढेको छ एक्लै घुम्न जाने कसरी जानुहुन्छ
त्यही हो, साथीभाइसँग घर परिवारसँगै हो।
साथीभाइसँग घुम्न जाँदा मजा हुन्छ कि घर परिवारको सदस्यसँग घुम्न जाँदा मजा लाग्छ तपाईँलाई?
उस्तै उस्तै लाग्छ, घर परिवारको पनि अब सबै साथी सरह भएको हुनाले होला, उस्तै लाग्छ।
खासै फरक पाउनुभएको छैन?
छैन।
घुम्न जाँदाखेरि चाहिँ अब रमाइलोको लागि नै घुम्न जानु भएको छ कि अब कुनै कम्पनीको रिसर्चको लागि हुन्छ, अब एजुकेसनल टुर पनि हुन्छ, त्यस्तो मार्फत पनि जानु भएको छ?
त्यो रमाइलोको लागि नै हो।
एजुकेसनल टुरको लागि चाहिँ जानु भएन पढाइको सिलसिलामा?
गइएन नै भन्नुपर्छ।
अहिले अब नेपालमा जति पनि घुम्ने ठाउँहरू छन् होइन, यो ठाउँमा चाहिँ पर्यटकहरू जति पनि आन्तरिक रूपमा भनौँ अथवा बाह्य रूपमा आउनुहुन्छ नि, यो के बढेको छ जस्तो लाग्छ तपाईँलाई?
बढ्न त पहिला भन्दा बढेको नै छ, तर पनि अझै ओझेलमा परेका ठाउँहरू धेरै छन् नेपालमा।
पक्कै पनि अब धेरै ठाउँ छ नेपालको पर्यटक पुग्न नसकेका होइन, अब त्यो ठाउँमा भनौँ अथवा यो प्रचार प्रसार भइसकेका ठाउँहरूमा पनि अझ चाहिएको जति पर्यटक पुगेका छैन भन्ने छ, त्यसको लागि चाहिँ सरकारी पक्षबाट भनौँ अथवा तपाईँ हामीले के गर्नुपर्छ होला?
यसको लागि सरकारी पक्षबाट बजेट छुट्याइनु पर्यो, ओझेलमा परेका ठाउँहरू पहिला त पत्ता लगाउनु पर्यो, पर्यटकीय स्थलहरू कुन कुन हुन सक्छन् त पर्यटकलाई आकर्षक गर्ने ठाउँहरू भनेर, अनि त्यसपछि त्यसका लागि के गर्न सकिन्छ, योजना बनिसकेपछि कति जति रकम छुट्याउनु पर्ने हो छुट्याउने, र स्थानीय स्तरका मानिसहरूले पनि आफ्नो ठाउँलाई प्रचार प्रसार गर्ने काम गर्नु पर्यो।
तपाईँ आफूले गर्नु भएको छ अहिलेसम्म?
गरिएको छ।
कहाँको कुन ठाउँको लागि के गर्नु भएको छ?
लिगलिगको लागि।
लिगलिगको लागि के गर्नुभयो?
अब पहिला लिगलिग हामीले चाहिँ पढ्दाखेरि इतिहासमा मात्र थाहा थियो कि लिगलिगमा लिगलिग कोर्टमा राजा थिए, त्यहाँ दरबार थियो भन्ने कुरा। अब त्यसको लागि चाहिँ प्रचार प्रसारको लागि हामी वरपरका मान्छेहरू जाने, यहाँ यस्तो छ है भनेर अब साथीहरूको माध्यमबाट हाम्रो ठाउँमा यस्तो छ आउनुहोस्, इतिहास मात्रै होइन यथार्थ हेरौँ भनेर लाग्यो।
कुरा गर्दै जाँदा मैले सोध्नै भुलेँ, पेसाले केमा आबद्ध हुनुहुन्छ?
व्यापार।
के को व्यापार गर्नुहुन्छ?
किराना पसल हो।
कतिको चलिरहेको छ अहिले किराना पसल?
चलेकै छ।
अहिले अब यो किराना पसल राख्ने भन्नुभयो, अनि अब यो घरबारी हो जस्तै देखिनुहुन्छ तपाईँ, अनि अब यो घरबारी भइसकेपछि घुम्न जाने फुर्सद चाहिँ कसरी निकाल्नुहुन्छ?
घुम्न जानको लागि अब सामान किन्न गइराख्नु पर्ने हुन्छ, त्यति बेला नै घुमघामको मेसो मिलाइन्छ।
कहाँ पुग्नुहुन्छ सामान लिनको लागि चाहिँ?
नारायणगढ, काठमाडौँ, यस्तै हो, प्राय गरेर नारायणगढतिरबाटै ल्याइन्छ।
भनेको अब नारायणघाट काठमाडौँ चाहिँ घुमिराख्नुहुन्छ?
हो।
काठमाडौँमा पनि अब धेरै छ घुम्ने ठाउँ, हो त सबै ठाउँ घुम्नु भएको छ?
प्राय गरेर घुमेको छ।
अब तपाईँले घुमेका ठाउँहरू मध्ये होइन सबैभन्दा राम्रो अब यो ठाउँ चाहिँ म भुल्नै सक्दिनँ भन्ने कुन ठाउँ भन्यो?
पोखरा।
पोखरामा चाहिँ केले ताने तपाईँलाई त्यस्तो विधि?
त्यहाँ धेरै तालहरू भएको हुनाले, अनि त्यहाँबाट फेरि हिमाल नजिकै देखिने हुनाले असाध्यै मनमोहक लाग्यो त्यहाँको दृश्य।
कुन ताल चाहिँ सबैभन्दा मन पर्यो?
फेवा ताल।
बोटिङ पनि गर्नुभयो, ताल बाराही पनि जानुभयो?
गइयो।
कस्तो हुने रहेछ ढुङ्गा चढेर ताल बाराही पुग्दा?
रमाइलो फिलिङ भयो।
यो त भयो राम्रो, अब नराम्रो हुन्छ नि त घुम्न जाँदाखेरि नै, अब यो ठाउँमा चाहिँ यस्तो दुःख पाएँ मलाई राम्रो लागेन भन्ने पनि त भयो होला नि।
मलाई एकपटक पशुपति जाँदाखेरि शतवी छर्नको लागि गइएको थियो, त्यति बेला चाहिँ त्यहाँ असाध्यै भिडभाड, एउटा ढोकाबाट दक्षिण ढोकाबाट पश्चिम ढोका फर्कने क्रममा गोडा नै नटेकिकन त्यहाँ अर्को ढोकामा पुगेको अवस्था, निचरिएर मान्छेको ज्यानै जाला जस्तो अवस्था, त्यो अवस्था चाहिँ मैले अहिलेसम्म भुल्न सकेको छैन।
अब तत्काल घुम्ने अवसर आयो भने चाहिँ कुन ठाउँ जानुहुन्छ?
लमजुङको घले गाउँ।
लमजुङ धेरै ठाउँमा पुगिसक्नु भएको छ, अब लमजुङ गोर्खा तनाउ भन्नुभएको थियो, घले गाउँ चाहिँ पुग्नु भएको छैन?
घले गाउँ पुगेको छैन, पुग्ने इच्छा असाध्यै धेरै छ।
त्यहाँ चाहिँ के छ भनेर तपाईँलाई त्यस्तो जान मन लाग्यो?
त्यहाँ घलेहरूको बसाइ असाध्यै रमाइलो छ, उनीहरूको त्यो घरको डिजाइनहरू पनि पहिलाकै जस्तै छ भन्ने सुनेको छु, र टेलिभिजनबाट देखेको पनि छु। विदेशीहरू धेरै आउँछन्, आन्तरिक र बाह्य पर्यटक दुवै धेरै आएको समाचारहरू हेर्ने र सुन्ने गरिन्छ, त्यसले गर्दा पनि घले गाउँ जान धेरै रहर छ।
तपाईँको जति पनि घुम्ने योजना रहेको छ त्यो चाहिँ चाँडै सफल होस्, हाम्रो घुम्दै फिर्दैमा आएर आफ्नो अनुभव सुनाइदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद।
यहाँले पनि मेरो विचारहरू राख्ने अवसर दिनुभयो, यसका लागि धन्यवाद।
गोर्खाकी मनुका शर्माको घुम्फिर अनुभव सुन्यौ। तपाईँ यतिखेर उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा उज्यालो पल्सा सुनिरहनु भएको छ। यसै गरी हामीलाई 90 मेगाहर्जमा युनिक एफएम धादिङ र सुनकोशी एफएम सिन्धुलीमा पनि सुनिरहनु भएको छ भने चितवनमा रेडियो चितवन, पोखरामा रेडियो तरंग, विराटनगरमा स्काई एफएम, एफएम रेडियो स्टार कैलाली, रेडियो त्रिपुरा डोल्पा, सेफर्ड एफएम काभ्रे, बर्दियामा रेडियो राम ज्ञानु र रेडियो टाइगर, रेडियो जाँझरकोट जाँझरकोट, रेडियो चौरजहारी रूकुम, जुम्लामा रेडियो सिन्जा र रेडियो नारी आवाज, रेडियो युनिटी डडेलधुरा, रेडियो सनसेर बैतडी, तनहुमा युनाइटेड एफएम र स्मार्ट एफएम, मनाङमा रेडियो मनाङ, रेडियो पौरखी बाजुरा, रेडियो तीनलाल रामेछाप, गुरास एफएम संखुवा सभा, रेडियो खेसमो मालिका मुगु, मिक्स एफएम नुवाकोट, रेडियो कैलाश हुम्ला सिमीकोट र रेडियो मुक्तिनाथ पाल्पाबाट पनि हामीलाई प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। हामी सधैँ आउँछौ बिहान 6 बजेको समाचारमूलक प्रस्तुति कार्यक्रम काया कैरन पछि हामीलाई सुन्न सक्नुहुन्छ। उज्यालो फल्साको साथमा हामी हरेक दिन आउँछौ अनि झण्डै 8 बजेसम्म रहन्छौ र यो बीचमा हामी विविध सामग्रीहरू चाहिँ प्रस्तुत गर्ने गर्छौ। यतिखेर हाम्रो स्टुडियोको घड़ीमा बिहानको 7 बज्ने लागेको छ। हामी केही बेरमा आउँछौ, उज्यालो सुन्दै गर्नुहोला।
नेपाल हृदय रोग निवारण प्रतिष्ठान ललितपुर शाखाको सूचना।
नेपाल हृदय रोग निवारण प्रतिष्ठान ललितपुर शाखाद्वारा सञ्चालित ललितपुर हार्ट क्लिनिक पुल्चोक ललितपुरमा मुटुरोग सम्बन्धी जनचेतनामूलक छलफल कार्यक्रम हरेक महिनाको अन्तिम शनिबार बिहान 9 बजेदेखि 11 बजेसम्म सञ्चालन भइरहेको छ। हृदय रोग सम्बन्धी स्वास्थ्य परीक्षण, ईसीजी, इकोकार्डियोग्राफी, हल्चर, सीआईएमटी, एबीपी, टीएमटी, अल्ट्रासाउण्ड, एक्सरे, फिजियोथेरापी, प्याथोलोजी ल्याब तथा फार्मेसी सेवाहरू सुलभ रूपमा उपलब्ध हुनुका साथै बाथ मुटु रोगका औषधिहरू निशुल्क उपलब्ध छ। सम्पर्क नम्बर 5534226, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 3 बजेदेखि 7 बजेसम्म। साथै यस प्रतिष्ठान रोटरी 3292 र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा ललितपुर रक्त संचार केन्द्र प्रतिष्ठानको भवन पुलचोकमा ब्लड ब्याङ्क 24 घण्टा सञ्चालन भइरहेको छ। सम्पर्क नम्बर 5527033।
नेपाल हृदय रोग निवारण प्रतिष्ठान ललितपुर शाखा पुलचोक, प्रतिष्ठानको सम्पर्क नम्बर 5534226, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 3 बजेदेखि 7 बजेसम्म। प्रशासन ल्याब 4 बजेदेखि 7 बजेसम्म। रक्त संचार केन्द्रको सम्पर्क नम्बर 5527033। 24 घण्टा सेवामा।
माया प्रेम लाग्यो कि डबल पो देख्छु, ज्यानलाई सन्चो भएन कि डबल डबल देख्छु,
यो दसैँ तिहारमा
हरेक हप्ता दुईजनालाई
आइएमई गरेको रकमको डबल रकम,
हरेक महिना दुईजनालाई
आइएमई गरेको रकमको डबलको डबल,
र बम्परमा एकजनालाई आइएमई गरेको रकम
डबलको डबलको पनि डबल रकम।
साथै आइएमई पेबाट
अर्को आइएमई पेमा पैसा पठाउनलाई डबल रिवार्ड पोइन्ट,
खुसीलाई डबलको डबलको डबल गरौँ, आइएमई गरौँ।
सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
अहिले बिहानको 7 बज्यो।
यो समय करेन्ट मसला र करेन्टियाको हो।
करेन्ट मसला, स्वादको झट्का।
सीधा कुरा, प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। तपाईँ हुनुहुन्छ उज्यालो पल्सामा। उज्यालो पल्साको साथमा हामी आउँछौ हरेक दिन विविध सामग्री लिएर, बिहान 6:30 बजेदेखि झण्डै 8 बजेसम्म रहन्छौ अनि यो बीचमा हामी विविध सामग्रीहरू प्रस्तुत गर्ने गर्छौ। यतिखेर हाम्रो स्टुडियोको घड़ीमा बिहानको 7:54 गइसकेको छ र हामीले यति बेलासम्म चाहिँ विविध सामग्रीहरू प्रस्तुत गरिसकेका छौं। इतिहासमा आजको दिन गोर्खाकी मनुका शर्माको घुमफिर अनुभवसँगै गीत पनि सुनाइसकेका छौं। हामीसँग मीडियामा आजको बजार, आजका पाहुनामा व्यवसायी सुयेश राज प्याकुरेलसँगको भलाकुसारी बाँकी नै छ।
मिडियामा आज
मिडियामा आजको पालो भएको छ र सबैभन्दा पहिले मैले मौसम सम्बन्धी जानकारी नै लिएर आएकी छु। यतिखेर ललितपुरमा रहेको उज्यालो घरको अगाडिको मौसमको कुरा गर्नुपर्दाखेरि चाहिँ बदली रहेको छ र सामान्यतया देशभरिकै मौसमको कुरा गर्नुपर्दा आज देशभरिकै मौसम सामान्यतया बदली हुनेछ भने मध्य र पूर्वको केही ठाउँमा अनि पश्चिमको थोरै ठाउँमा चाहिँ मेघगर्जनसहित पानी पर्ने सम्भावना छ। यस्तै मध्य र पूर्वको एक दुई ठाउँमा चाहिँ ठूलो पानी पर्ने सम्भावना छ भनेर मौसमविदले अनुमान गरेका छन्। यसै गरी रातिको कुरा गर्नुपर्दा चाहिँ देशभरि मौसम सामान्य बदली भई केही ठाउँमा मेघगर्जनसहित पानी पर्नेछ भने पहाड़ी भूभागको एक दुई ठाउँमा चाहिँ ठूलो पानी पर्ने सम्भावना देखिएको छ भनेर मौसमविदले अनुमान गरेका छन् र समग्रमा आज चाहिँ पहाड़ी भूभागमा चाहिँ ठूलो पानी पर्ने भएकाले पहिरो जान सक्ने अनि सड़क र हवाई यातायातमा सामान्य अवरोध पनि आउन सक्ने भएकाले चाहिँ हिँडुल गर्दाखेरि सजग हुनुहोला भनेर मौसमविदले अनुमान गरेका छन्। यो जानकारी हामीले लियौं मौसम पूर्वानुमान महाशाखाको वेबसाइटबाट। अब भने हामी अरू खबरतिर लागौं। अहिले जताततै डेंगीकै कुरा छ। हिमाली जिल्ला मुस्ताङ बाहेक गण्डकी प्रदेशका सबै जिल्लामा डेंगीका बिरामी भेटिएका छन्। मुस्ताङमा अहिलेसम्म डेंगी संक्रमित नभेटिए पनि अर्को हिमाली जिल्ला मनाङमा भने एकजनामा यो संक्रमण देखिएको छ। पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका अनुसार मनाङमा भेटिएका संक्रमित अरू जिल्लाबाट पुगेका बिरामी हुन्। डाक्टरका अनुसार एडिस इजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा डेंगी सर्छ। यो लामखुट्टेले समयमा मात्र टोक्ने गर्छ। यो लामखुट्टे फैलिनका लागि 20 30 डिग्री सेन्टिग्रेड तापक्रम उपयुक्त मानिन्छ। पोखराको यति बेलाको तापक्रम न्यूनतम 20 र अधिकतम तापक्रम 32 डिग्री सेन्टिग्रेड रहेको छ। यस्तै यो लामखुट्टे फैलनका लागि वायुमण्डलमा हुने पानीको मात्रा सापेक्षित आर्द्रता 60% आवश्यक पर्छ। चिसो हुनासाथ वायुमण्डलमा पानीको मात्रा बढ़ी हुने भएकाले लामखुट्टे फैलन सहज हुने डाक्टरहरू बताउँछन्। निर्देशनालयका डाक्टर भोजराज गौतमका अनुसार पोखराको अहिलेको मौसम डेंगी फैलाउने लामखुट्टेका लागि निकै उपयुक्त मौसम रहेको छ। यति बेला हरेक रात पोखरामा पानी परेकाले लामखुट्टेको संक्रमण फैलिने क्रम छ। गौतमले भन्नुभयो मौसम नै उपयुक्त भएको छ, यसले गर्दा पनि संक्रमण फैलिरहेको छ। उहाँका अनुसार गण्डकी प्रदेशमा अहिलेसम्म 1200 जनामा डेंगी संक्रमण भइसकेको छ। तीमध्ये सबैभन्दा कम हिमाली जिल्ला मनाङमा भेटिएका एकजना बिरामी हुन्। मनाङमा भेटिएका बिरामी अरू जिल्लाबाट उक्लिएका रहेछन्। गौतमले भन्नुभयो अहिलेकै मौसमका आधारमा मनाङमा यो लामखुट्टे फैलिएको छैन। गण्डकी प्रदेश का दुई हिमाली जिल्ला मनाङ र मुस्ताङको तापक्रम झण्डै एकै खालको रहन्छ। मुस्ताङ सदरमुकाम जोमसोङको तापक्रम यति बेला अधिकतम 22 डिग्री सेन्टिग्रेडसम्म रहेको जोमसोङ विमानस्थलले जनाएको छ। विमानस्थलका प्रमुख भानुभक्त कोइरालाले भन्नुभयो मनाङ र मुस्ताङको तलभेगको तापक्रम एकै खालको हुन्छ। मुस्ताङ भन्दा मनाङको तापक्रम अझै केही कम हुने गरेको छ। मुस्ताङको जोमसोङमा भने तापक्रम बढेसँगै यति बेला लामखुट्टे पनि बढेको कोइरालाले बताउनु भएको छ। तर समग्रमा डेंगी भनेको लामखुट्टेको टोकाईबाट लाग्ने भन्ने अनि जुन अहिले सबैतिर फैलिरहेको छ भनेर एक हिसाबले लामखुट्टे फोबिया जुन लामखुट्टे देख्ने बित्तिकै डराउने प्रवृत्ति पनि बढेको छ भनेर डाक्टरले पनि भन्ने गरेका छन्। तर यो सबै लामखुट्टेले टोकेर पनि हुँदैन अनि लामखुट्टेले टोक्दैमा डेंगी भइहाल्छ भन्ने पनि छैन र डेंगी हुँदैमा आँटिहाल्नुपर्ने अवस्था पनि छैन भनेर पनि डाक्टरहरूले चाहिँ भन्ने गरेका छन्। घरमा राम्ररी आराम गर्ने, झोलिलो खानेकुरा खाने अनि त्यसपछि सिटामोल मात्र खाने, यसले गर्दा पनि डेंगी चाहिँ हटाउन सकिन्छ, आँटिहाल्नुपर्ने अवस्था चाहिँ छैन। तर यसमा अरू एन्टिबायोटिकहरू आफैले खान चाहिँ हुँदैन भनेर पनि डाक्टरले भन्ने गरेका छन्। अब आफूलाई शंका लाग्यो भने अस्पताल गएर परीक्षण गराउनु त ठिकै हो, तर पनि लामखुट्टे देख्ने बित्तिकै मलाई डेंगी नै भयो कि भनेर चाहिँ आँटिहाल्नुपर्ने अवस्था छैन, तर सतर्क भने हुनै पर्छ भनेर डाक्टरले भन्ने गरेका छन्। डेंगीकै प्रसंगमा नेपालमा डेंगी संक्रमणले विकराल रूप लिँदै गएपछि स्वास्थ्य संकटकाल घोषणा गर्ने सम्मको चर्चा हुन थालेको छ। विलयमा प्रभावकारी चेतनामूलक अभियान चलाएका कारण भारतको राजधानी दिल्लीमा भने यस वर्ष डेंगी संक्रमण निकै घटेको छ। स्वास्थ्य सेवा चुस्त बनाइएकाले संक्रमितको उपचार पनि प्रभावकारी छ। विगतबाट पाठ सिक्दै यो वर्ष डेंगी नियन्त्रणका लागि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल नेतृत्वको सरकारले केही महिनादेखि विशेष तयारी थालेको थियो। सेप्टेम्बर 1 देखि 10 हप्ता लामो विशेष अभियान नै शुरू गरिएको छ। अभियानको नाम छ 10 बजे 10 मिनट। यो अभियान अन्तर्गत हरेक आइतबार बिहान 10 बजे सबैलाई आआफ्नो घर आँगनमा पानी जमेको छ छैन हेर्न भनिन्छ। छ भने तत्काल पानी फाल्न वा फेर्न आग्रह गरिएको छ। 10 मिनटको यो अभियान नोभेम्बर 15 सम्म चल्नेछ। मुख्यमन्त्री केजरीवालले घरको पानी जम्ने ठाउँहरूको निरीक्षण गरेर अभियानको उद्घाटन गर्नुभएको थियो। मैले र मेरो परिवारले बिहान 10 बजे पूरै घरको निरीक्षण गर्यौं, जमेको पानी फेरिदियौं। आफ्नो परिवारलाई डेंगीबाट बचाउन योभन्दा उत्तम उपाय अरू केही हुन सक्दैन, केजरीवालले ट्वीट गर्दै भन्नुभएको थियो। डेंगी संक्रमित लामखुट्टे सफा र जमेको पानीमा हुर्कने हुँदा रोकथामका लागि अभियान चलाइएको बताइएको छ। यिनै अग्रसरताका कारण दिल्लीमा विगतको तुलनामा डेंगीको संक्रमण न्यून देखिएको छ। गएको वर्षको तुलनामा झण्डै डेंगी रोगीको संख्यामा उल्लेखनीय गिरावट आएको छ। यो वर्ष दिल्लीमा 75 जनामा मात्र डेंगी पाइएको छ र कसैको पनि ज्यान गएको छैन। दिल्लीमा सबैभन्दा बढ़ी सन् 2015 15,000 जनामा डेंगीको संक्रमण भएको थियो। त्यस वर्ष 60 जनाले ज्यान गुमाएका थिए। यसबाहेक डेंगी नियन्त्रणका लागि दिल्लीभित्रका सबै नगर निगममा 24 घण्टे विशेष कक्ष पनि सञ्चालनमा ल्याइएको छ। ती कक्षमा पानी जमे, घर भत्किए वा रूख एवं हाँगा भाँचिए तत्काल खबर गर्न भनिएको छ। दिल्लीका सरकारी अस्पतालमा मात्रै ज्वरोका बिरामीका लागि मात्रै भनेर 1,000 शैय्या छुट्याइएको छ। सबै सरकारी स्वास्थ्य संस्थालाई डेंगीको उपचार र रोकथामका लागि पर्याप्त जनशक्ति र स्रोत साधन उपलब्ध गराए सरकारी कर्मचारीले घरै पछि अनुगमनलाई पनि तीव्रता दिइरहेका छन्। लामखुट्टे मास्नुको विकल्प छैन डेंगीबाट जोगिनको लागि भनेर पनि भनिएको छ। अव्यवस्थित शहरीकरण, पानीको अभाव, जलवायु परिवर्तन आदिका कारण नेपाल सहित विश्वभर डेंगी संक्रमण बढ़ेको भन्दै विशेषज्ञले चिन्ता व्यक्त गरेका छन्। गएको 3 महिनामा विश्वका 1,298 ठाउँमा डेंगी देखिएको उनीहरूको भनाइ छ। त्यसमा पनि दक्षिण पूर्वी एसियाका सबै देशमा डेंगीको प्रकोप बढ़दो रूपमा देखिएको छ। सन् 1956 अघि 9 देशमा डेंगी संक्रमण देखिएको थियो, अहिले 126 देशमा भेटिएको छ। शहरी क्षेत्रमा गाई भैंसी भेडा बाख्रा छैनन्। लामखुट्टेले रगत चुस्ने पशु नपाएपछि मान्छेलाई बढ़ी टोक्न थालेकाले अवस्था भयावह बनेको हो। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको दक्षिण पूर्वी एसिया क्षेत्रीय कार्यालयका वरिष्ठ किट वैज्ञानिक डाक्टर बीएन नागपालले भन्नुभयो, उचित हेरचाह र स्वास्थ्य सुविधामा भएको विस्तारले विश्वमा डेंगी संक्रमणले हुने मृत्यु दर घटिरहे पनि लामखुट्टे नियन्त्रणमा नरहेको उहाँले बताउनु भएको छ। नेपाललाई डेंगीको प्रकोपबाट मुक्त गर्न एडिस इजिप्टी र एडिस एल्बोपिक्स जातका लामखुट्टे खोजेर नष्ट गर्नुको विकल्प छैन। डेंगी सार्ने भाइरसलाई तत्काल उन्मूलन गर्न नसकिने डब्ल्यूएचओ नेपालकी डाक्टर लुङटेन वाङचुकले बताउनु भएको छ। अब अरू खबरतिर लागौं हामी। एन्टिबायोटिक्स प्रभावहीन बन्दै गएकोमा चाहिँ चिन्ता व्यक्त गरिएको छ। पछिल्लो समय रोगबाट संक्रमित व्यक्तिलाई खुवाउने एन्टिबायोटिक्सको कार्यक्षमता घट्दै गएको भन्दै विज्ञले चिन्ता व्यक्त गरेका छन्। हिजो काठमाडौँमा शुरू भएको क्लिनिकल माइक्रोबायोलोजी सम्बन्धी 2 दिने अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटनमा बोल्दै विज्ञहरूले एन्टिबायोटिक्सले भविष्यमा काम नगर्ने अवस्था आउन सक्ने सम्भावना औल्याएका छन्। नेपाली एसोसिएशन अफ क्लिनिकल माइक्रोबायोलोजिस्टको आयोजनामा भएको सम्मेलनको उद्घाटन गर्दै स्वास्थ्य राज्यमन्त्री डाक्टर सुरेन्द्र कुमार यादवले एन्टिबायोटिक्सको सही प्रयोगमा माइक्रोबायोलोजिस्टहरूको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ। उहाँले नेपाल औषधि विभागले एन्टिबायोटिक्स लगायतका औषधि को प्रयोगका विषयमा आवश्यक काम नगरेको उल्लेख गर्दै यसको प्रभावकारी अनुगमनका लागि मन्त्रालयमै छुट्टै महाशाखा स्थापना गर्न लागि जानकारी पनि दिनुभएको छ। लाइसेन्स नै नभएकाहरूले फार्मेसी चलाउने र त्यहाँबाट जथाभावी दिइएको एन्टिबायोटिक्सलाई ब्याक्टेरियाले सहजै पचाउने देखिएको एनएम एनसीएम का महासचिव डाक्टर लोचन कार्कीले बताउनु भएको छ, पछिल्लो समय एन्टिबायोटिक्स प्रभावहीन बन्दै गएको चाहिँ आजका सबैजसो पत्र पत्रिकाले खबर छापेका छन्। हामीले नागरिक दैनिकबाट यो खबर लिएका छौं। यस्तै अब दशैं नजिकिन लागिसकेको छ, किनभने असोज 12 गते आउन धेरै समय छैन। असोज 12 गते घटस्थापना पनि छ र यो वर्ष दशैं शुरू हुन केही दिन मात्र बाँकी रहेको छ। दशैंको टीका असोज 21 भए पनि बजारमा अब किनमेल गर्नेको भीड़ देखिन थालिसकेको छ र काठमाडौँका मुख्य बजार न्यू रोड, खिच्चा पोखरी, असल, इन्द्रचोक, पुतली सड़क लगायतमा किनमेल गर्नेको चाहिँ चहल पहल बढ़दछ र किनमेल गर्नेको भीड़ भान्सामा चाहिने खाद्यान्नदेखि विद्युतीय सामग्री, फर्निचर, मोटर गाड़ीका शोरूमहरूमा समेत देखिएको छ। दशैंको चहल पहल बढ़न थालेपछि व्यापारिक घरानाहरूले पनि यसैलाई लक्षित गरी विभिन्न उपहार र छूट सुविधाहरू सार्वजनिक गर्न थालिसकेका छन् र हरेक दशैंमा दशैं बजारमा अरबौं रूपियाँको थप कारोबार चाहिँ हुँदै आएको छ। यसपालि चाहिँ दशैंको मुखमा हरेक सामानको भाव चाहिँ महँगो भएको छ र दूधकै कुरा गर्ने हो भनेदेखि दूधको मूल्य पहिले 70 रुपियाँ थियो लिटरको भनेदेखि अहिले चाहिँ 76 रुपियाँ पुगेको छ। यस्तै गोलभेडा 60 थियो पहिले भनेदेखि 90 रुपियाँ पुगेको छ। यसै गरी अरू खानेकुराको भाव पनि पहिलेको भन्दा चाहिँ यसपालि बढ़ेको नै पाइएको छ र दशैंकै कुरा गर्नुपर्दा अब काठमाडौँ उपत्यकामा रहेकाहरूलाई आफ्नो गृह जिल्ला जाने तयारी पनि गर्दै हुनुहुन्छ होला, त्यसको लागि टिकट बुकिङ कहिलेदेखि हुन्छ होला भन्ने पनि लागेको थियो होला। असोज 5 गतेदेखि चाहिँ अग्रिम टिकट हुन्छ भनेर सरकारले घोषणा गरिसकेको छ र दशैंमा काठमाडौँ बाहिर जाने यात्रुका लागि चाहिँ असोज 5 गतेदेखि टिकट बुकिङ खुल्ने भएको छ। हिजो चाहिँ यातायात व्यवस्था विभाग, व्यवसाय र ट्राफिक प्रहरीको संयुक्त बैठक बसेको थियो। यो बैठकले चाहिँ असोज 5 गतेदेखि टिकट बुकिङ खुलाउने भनेर निर्णय गरेको छ र विभागका अनुसार चाहिँ भाडा दर पुरानै कायम गरिएको छ। यस्तै यातायात व्यवसायीले भाडा समायोजन गर्न चाहिँ आग्रह गरिरहेका थिए। अरूलाई कानून पालना गर्न लगाउने सरकार आफै चाहिँ चुकेको भनेर नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताउनु भएको छ। यो दशैं तिहारको समयमा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यका 14 ठाउँमा चाहिँ नागरिक सहायता कक्ष पनि स्थापना गर्ने भएको छ। यो खबर हामीले तपाईंसँग साट्यौं उज्यालो फल्सामा। उज्यालो फल्साको साथमा हामी आउँछौ हरेक दिन बिहान 6:30 बजेदेखि झण्डै 8 बजेसम्म रहन्छौ अनि यो बीचमा हामी विविध सामग्रीहरू प्रस्तुत गर्छौ। अर्को खबरसम्मसँग छोटोमा लिन्छु किनभने समय हामीसँग कम छ। सांसदहरूले नेपालीसँग बिहे गरेका विदेशी महिलालाई तत्काल अंगीकृत नागरिकता नदिने अडान नछाडेपछि संसदको राज्य व्यवस्था तथा सुशासन समितिले नयाँ विकल्प प्रस्ताव गरेको छ। त्यस्ता महिलालाई 7 वर्षपछि मात्रै नागरिकता दिने, त्यसअघि राजनीतिक बाहेक सबै अधिकार सहितको विशेष परिचय पत्र व्यवस्था गर्न प्रस्ताव गरिएको हो। समितिमा हिजो भएको छलफलमा बहुमत सांसद त्यो प्रस्तावमा नरम देखिएका छन्। तत्काल राजनीतिक बाहेकका सबै अधिकार सहितको परिचय पत्र र 7 वर्षपछि नागरिकता दिने प्रस्तावमा सांसद नरम बनेका छन्। विदेशी बुहारीलाई परिचय पत्र प्रस्ताव भनेर आज कान्तिपुर दैनिकले खबर छापेको छ भने यो खबर चाहिँ आजका सबै जसो पत्र पत्रिकाले प्राथमिकता दिएर छापेका छन्। तपाईँ यतिखेर उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz उज्यालो फल्सा सुनिरहनु भएको छ। उज्यालो फल्साको साथमा हामी आउँछौ हरेक दिन बिहान 6:30 बजेदेखि झण्डै 8 बजेसम्म रहन्छौ अनि यो बीचमा हामी विविध सामग्रीहरू प्रस्तुत गर्ने गर्छौ। अबको पालोमा हामी रमन घिमिरेको शब्दमा दीप श्रेष्ठको स्वर र संगीत सुन्छौ, त्यसपछि फेरि पनि आउँछौ।
एउटै बाटो सधैँ भेटघाट भइरहँदा मुस्कानहरू साटिएछन् देखिरहँदा हो कुन बिन्दुमा मन खुले पत्तै भएन कसले राख्यो पहिलो प्रस्ताव थाहै भएन हो कसले राख्यो पहिलो प्रस्ताव थाहै भएन एउटै बाटो सधैँ भेटघाट भइरहँदा
कहिले घुइचो कहिले हल्ला कहिले एकांत कहिले खुशी कहिले सुरता कहिले अशांत कहिले घुइचो कहिले हल्ला कहिले एकांत कहिले खुशी कहिले सुरता कहिले अशांत बाढ़दा बाढ़दै एक अर्कामा संकोच रहेन यस्तै घड़ी कहाँ मिलौं थाहै भएन हो यस्तै घड़ी कहाँ मिलौं थाहै भएन एउटै बाटो सधैँ भेट भइरहँदा पार्दै नजिक भएछौं सायद विश्वास खोज्दा खोज्दै आफ्नो भएछौं भिडले एक्लो पार्दा पार्दै नजिक भएछौं सायद विश्वास खोज्दा खोज्दै आफ्नो भएछौ तिमीसित भेटेपछि पिरहिरहेन कति छिटो खुसी झुले थाहै भएन हो कति छिटो खुसी झुले थाहै भएन एउटै बाटो सधैँ भेटघाट भइरहँदा मुस्कानहरू साटिएछन् देखिरहँदा हो कुन बिन्दुमा मन खुले पत्तै भएन कसले राख्यो पहिलो प्रस्ताव थाहै भएन हो कसले राख्यो पहिलो प्रस्ताव थाहै भएन हो ला 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 ला
साथीबीचमा नजानिदो तरिकाले झाँगिएको प्रेमको बारेमा कुरा गर्दै हुनुहुन्थ्यो दीप श्रेष्ठको स्वर अनि संगीतमा रहेको यो गीतमा शब्द हो रमन घिमिरेको यो गीत सुनायौं हामीले उज्यालो पल्चामा
आजको बजार
आजको बजारको पालो भएको छ भान्सातिर बस्ने बेला भइसकेको छ र तरकारीको भाउ के कसो होला भनेर जानकारी लिन मन लागेको छ भने आज लोकल काँक्रो चाहिँ महँगो छ कालीमाटी बजारमा र लोकल काँक्रो आज किलोको 110 रुपियाँ खुद्रा मूल्य तोकिएको भनेर कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले जनाएको छ भने हाइब्रिड काँक्रो चाहिँ केही सस्तो छ 45 रुपियाँ मात्रै खुद्रा मूल्य तोकिएको छ भने अरू तरकारीको भाउ चाहिँ थोरै घटबड भएको छ, केही तरकारीको भने धेरै तरकारीको चाहिँ हिजो अस्तिकै भाउ छ। आज गोलभेडाको कुरा गर्नुपर्दा 65 रुपियाँदेखि 85 रुपियाँ खुद्रा मूल्य तोकिएको छ। यस्तै आलु 45 65 रुपियाँ खुद्रा मूल्य तोकिएको छ भने सुकेको प्याज 70 75 रुपियाँ खुद्रा मूल्य छ। यस्तै गाजर किलोको 115 रुपियाँ छ भने बन्दा 65 रुपियाँ छ। काउली 105 रुपियाँ छ भने मूला किलोको 55 रुपियाँ खुद्रा मूल्य तोकिएको भनेर कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले जनाएको छ। यस्तै बोडी र घिउसिमी किलोको 75 रुपियाँ खुद्रा मूल्य छ भने करेला 55 रुपियाँ छ अनि लौका पनि 55 रुपियाँ नै छ भने लोकल परवल चाहिँ किलोको 65 रुपियाँ छ अनि चिचिन्डो र घिरौला 45 रुपियाँ खुद्रा मूल्य तोकिएको छ भनेदेखि पाकेको पर्सी किलोको 55 रुपियाँ खुद्रा मूल्य छ अनि भिन्डी किलोको 75 रुपियाँ छ भने इस्कुस चाहिँ सस्तो भएको छ, किलोको 35 रुपियाँ खुद्रा मूल्य भनेर आज कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले जनाएको छ। तर पनि हामीले आफ्नो घर छेउछाउमा जाँदाखेरि चाहिँ यति भाउमा तरकारी पाउन मुस्किल नै पर्ने गर्छ। खुद्रा व्यापारीले चाहिँ जो पसलको भाडा तिर्नुपर्ने, गाडीमा ल्याउनु पर्ने के भनेर यो तरकारीको भाव चाहिँ अझै महँगो नै लिने गरेका छन्। अब नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विदेशी विनिमय दर सम्बन्धी जानकारीको पालो भएको छ र आज अमेरिकी डलर एकको खरिदर 113 रुपियाँ 52 पैसा, विक्री दर 114 रुपियाँ 12 पैसा, युरोपियन डलर एकको खरिदर 125 रुपियाँ 14 पैसा, विक्री दर 125 रुपियाँ 80 पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदर 139 रुपियाँ 85 पैसा, विक्री दर 140 रुपियाँ 59 पैसा, स्विस फ्रेन्क एकको खरिदर 114 रुपियाँ 62 पैसा, विक्री दर 115 रुपियाँ 22 पैसा, अस्ट्रेलियन डलर एकको खरिदर 78 रुपियाँ 8 पैसा, विक्री दर 78 रुपियाँ 49 पैसा रहेको छ भने क्यानेडियन डलर एकको खरिदर 86 रुपियाँ 7 पैसा, विक्री दर 86 रुपियाँ 53 पैसा रहेको छ। यस्तै सिंगापुर डलर एकको खरिदर 82 रुपियाँ 54 पैसा, विक्री दर 82 रुपियाँ 98 पैसा रहेको छ। चाइनिज युआन एकको खरिदर 16 रुपियाँ 2 पैसा, विक्री दर 16 रुपियाँ 11 पैसा, साउदी अरेबियन रियल एकको खरिदर 30 रुपियाँ 26 पैसा, विक्री दर 30 रुपियाँ 42 पैसा, कतारी रियल एकको खरिदर 31 रुपियाँ 18 पैसा, विक्री दर 31 रुपियाँ 34 पैसा, थाइबाट एकको खरिदर 3 रुपियाँ 73 पैसा, विक्री दर 3 रुपियाँ 75 पैसा, युएई दिराम एकको खरिदर 30 रुपियाँ 90 पैसा, विक्री दर 31 रुपियाँ 7 पैसा, मलेसियन रिंगेट एकको खरिदर 27 रुपियाँ 25 पैसा, विक्री दर 27 रुपियाँ 39 पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिदर 11 रुपियाँ 76 पैसा, विक्री दर 11 रुपियाँ 82 पैसा, डेनिस क्रोनर एकको खरिदर 16 रुपियाँ 77 पैसा, विक्री दर 16 रुपियाँ 86 पैसा, हङकङ डलर एकको खरिदर 14 रुपियाँ 50 पैसा, विक्री दर 14 रुपियाँ 58 पैसा, कुवेती दिनार एकको खरिदर 373 रुपियाँ 22 पैसा, विक्री दर 375 रुपियाँ 20 पैसा रहेको छ भने बहराइन दिनार एकको खरिदर 301 रुपियाँ 6 पैसा, विक्री दर 302 रुपियाँ 65 पैसा रहेको छ। यो नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विदेशी विनिमय दर सम्बन्धी जानकारी प्रस्तुत गर्यौं हामीले उज्यालो फल्सामा। उज्यालो फल्सामा अब भने आजका हाम्रा पाहुनासँगको भलाकुसारी सुन्ने बेला भएको छ र हाम्रा पाहुनालाई लिएर आउँदै हुनुहुन्छ मोरङ सहकर्मी सुमन तिमिल सिन्हा।
उज्यालो फल्सामा आज हामी एकजना व्यवसायीसँग कुराकानी गर्दैछौ। 2034 सालमा सप्तरीको राजविराजमा जन्मिनु भयो, त्योभन्दा पछि क्रमशः पढ्नका लागि उहाँको परिवार काठमाडौँमा बस्नुहुन्थ्यो, काठमाडौँमा पढ्नुभयो, उच्च शिक्षासम्म त्यहाँ पढ्नुभयो, त्यसपछि उहाँले इन्डस्ट्रियल इन्जिनियरिङ गर्नुभयो र उहाँ उद्यमतिर आउनुभयो र अहिले प्रतिष्ठित व्यवसायीको रूपमा आम नागरिकले चिन्नुहुन्छ। 2040 सालमा विराटनगरमा उद्योग सञ्चालन गर्नुभएको हो र विराटनगरमा एउटा उद्योग छ भने हेटौँडामा दुईवटा उद्योग छ, त्यस्तै व्यवसायिक कृषिलाई पनि सँगसँगै लिएर जानुपर्छ भनेर उहाँहरूले कृषिमा पनि लगानी गर्नुभएको छ र विभिन्न वित्त क्षेत्रमा पनि उहाँहरूको योगदान र लगानी छ। सिर्जना फाइनान्स विराटनगरमा केन्द्रीय कार्यालय रहेको सिर्जना फाइनान्सको अध्यक्ष समेत हुनुहुन्छ आजका पाहुना र उहाँहरूले विशेष गरी प्लास्टिक क्षेत्रमा चाहिँ लगानी गर्नुभएको छ, उहाँसँग समग्र जीवन भोगाईका कुराकानी गर्छौ। उहाँ हुनुहुन्छ सुयेश राज प्याकुरेल, स्वागत छ।
नमस्ते, धन्यवाद।
लामो छ इतिहास?
अब लामै छ भन्नु पर्यो, पारिवारिक व्यवसाय हो, बुवा काकाहरूले मिलेर उद्योग स्थापना गर्नुभयो र उहाँहरूले एक हिसाबले अगाडि बढाउनुभयो र अध्ययन सकेपछि अब नियम अनुसार मैले त्यसको जिम्मेवारी लिएँ र म अब अहिले हाम्रो सेकेन्ड जेनेरेसनले हेरेर आएको छु, म लगायत मेरा भाइहरू छन् सबैले विभिन्न अब हामीका दुई तिनवटा विभिन्न उद्योगहरू छन्, अब यहाँ छ हेटौडामा छ, यहाँले पनि भन्नुभयो अब भाइहरूले पनि सहयोग गरेका छन् र सबै मिलेर उद्योगलाई अगाडि बढाउने तर्फ हामी अगाडि बढेका छौँ।
सप्तरी फर्क्यौँला एकपटक, सप्तरी याद छ
किन
राजविराटमा यहाँले त्यतिखेर पढ्नु भएको?
मेरो हजुरआमा त्यहाँ बस्नुहुन्थ्यो त्यही भएर म एक क्लास र दुई क्लाससम्म चाहिँ त्यहाँ ह्याप्पी ल्यान्ड बोर्डिङ स्कुल भन्ने थियो त्यो बोर्डिङ स्कुलमा मैले पढेँ। तीन क्लासदेखि म काठमाडौँ गएँ र मलाई याद छ मलाई हाम्रो सखडा गोविन्दपुरमा हाम्रो गाउँ अब अनि राजविराजदेखि बैलगाडामा चढेर सखडा गोविन्दपुर चाहिँ मेरो हजुरआमाले कहिलेकाहीँ छुट्टीमा घाबरमा लिएर जानुहुन्थ्यो र म त्यहाँ पढ्दा पनि उहाँले बेला बेला बेलामा लिएर जानुहुन्थ्यो। हाम्रो त्यहाँ खेती थियो अब अहिले
पनि पारिवारिक पृष्ठभूमि त्यहाँ जोडिन्छ होइन?
जोडिन्छ, म अब जोडिन्छ, बारम्बार म गई पनि रहन्छु, अब त्यस्तो रेगुलर छैन तर वर्षमा एक दुईचोटि जान्छु पनि। अब हाम्रो त्यहाँ घर अहिले पनि आफन्त हुनुहुन्छ केही तर अब हाम्रो घर पनि छ, कारोबारकै हिसाबले पनि वित्तीय क्षेत्र अघि सृजना फाइनेन्स लिमिटेड जुन यहाँले पनि भन्नुभयो सृजना फाइनेन्स लिमिटेडको अध्यक्ष हिसाबले हाम्रो त्यहाँ ब्रान्च पनि छ, कारोबारको हिसाबले पनि बेला बखतमा गएर गइराख्नुपर्छ।
कति समय काठमाडौँ बसेर फेरि इन्डस्ट्रियल इन्जिनियरिङ पढ्नका लागि अन्त जानुभयो?
हजुर, म काठमाडौँ त अब मैले म तीन क्लासदेखि काठमाडौँमा पढेँ, त्यसपछि बाह्र क्लाससम्म पढेँ, मेरो बुवा आमा उतै बस्नुहुन्छ सो म त्यहीँ हुर्के भनौँ न, अनि त्यसपछि म बेलारुसको मिन्स्क भन्ने ठाउँमा चाहिँ म इन्डस्ट्रियल इन्जिनियरिङ गर्नु, यो चाहिँ पूर्व सोभियत सङ्घ भनौँ न को एउटा राज्य हो, अब अहिले त अलग देशै छ, म त्यहाँ गएर इन्डस्ट्रियल इन्जिनियरिङ गरेँ, छ वर्ष मैले इन्डस्ट्रियल इन्जिनियरिङ गरेँ, त्यो सघाउन साथ म यहाँ आएपछि मेरो कामको जिम्मेवारी बुवाहरूले अब सबैजनाले दाजुभाइले सबैले भन्नुभयो कि अब आफ्नो काम हेरौँ र यसलाई अगाडि बढाउनु पर्छ भनेर, त्यही अनुसार मैले सबैको सल्लाह सुझाव बमोजिम आफ्नो व्यवसाय हेर्न थालेँ।
कोही पनि थिएन होलाई सिन्जान, कोही नभएको ठाउँमा गएर पढ्ने भने त गाह्रै कुरा थियो
डेफिनेटली, अब त्यो नयाँ ठाउँ जाँदाखेरि सबै कुरा नयाँ र मैले भाषा पनि नयाँ, अब त्यहाँ मैले रसियन भाषामै अध्ययन गर्नु पर्यो र मैले रसियन भाषा सुरुमा छ महिना सात महिना लगाएर भाषा सिकेँ, त्यसपछि रसियन साथीहरू नै बनाएँ, एक दुई वर्ष गाह्रो हो, त्यसपछि त डेफिनेटली मान्छे हो युज टु भइहाल्छ र रमाइलो पनि लाग्न थाल्यो।
त्यहाँ पढ्नुभयो, त्यहाँका इन्डस्ट्रियलहरू पनि घुम्नुभयो होला पढ्ने क्रममा होइन, उद्योग धन्दाहरू कस्तो थियो, के लाग्थ्यो यहाँलाई नेपालमा गएर चाहिँ के गर्छ जस्तो लाग्छ?
हाम्रो इन्टर्नसिप प्रोग्रामहरू हुन्थ्यो, हामीलाई प्र्याक्टिकल गर्नलाई विभिन्न उद्योगहरूमा पठाइन्थ्यो खटाइन्थ्यो होइन, अब त्यहाँको नियमहरू अलिक कडा पनि हुन्छ, त्यो सबै कुरा हामीले अब चाहिँ प्रपरली गर्नुपर्ने हुन्थ्यो, त्यहाँका उद्योगहरू देख्दाखेरि मलाई त्यतिखेर चाहिँ अब सिरियसली अब यहाँ कस्ता खालको उद्योगहरू छन् नेपालमा के छ त्यसको अवस्था भन्ने कुरा चाहिँ खासै त्यति धेरै जानकारी थिएन, तर त्यहाँको इन्डस्ट्रिजहरू देख्दाखेरि ओहो मतलब यस्तो प्रपर तरिकाले नेपालमा नै उद्योगहरू इस्टाब्लिस गर्न पाए भने, यसरी चलाउन पाए भने हाम्रो देशमा पनि केही गर्न सकिन्थ्यो र उद्योगहरूलाई अगाडि बढाउन सकिन्थ्यो, प्राविधिक रूपमा उनीहरू चाहिँ धेरै दक्ष होइन, यस्तो दक्ष जनशक्ति उत्पादनलाई चाहिँ अब आफ्नै देशमा उत्पादन भएको चाहिँ आफैकै खपत पनि हुने र यस्ता खालका उच्च स्तरीय उच्च प्रविधिको उद्योगहरू स्थापना गर्दाखेरि कन्ट्रीलाई पनि फाइदा हुने एक्सपोर्ट पनि हुन्थ्यो भनेर एउटा किसिमको केही सिके मैले सिक्दैछु, केही सिकेपछि म अवश्य पनि नेपालमा गएर केही कन्ट्रिब्युट गर्न सक्छु है जस्तो मनमा लाग्थ्यो, तर आएर चाहिँ अब व्यवसाय हेरेर तिन उमेरमा त्यस्तै खालको योजना पनि थिएन अनेस्टली, तर अब पढाइ सकिसकेपछि डेफिनेटली अब आफ्नो जिम्मेवारी त हरेक समयमा निर्वाह गर्नै पर्यो।
सोह्र वर्ष जति भयो आफूले जिम्मा लिएर गर्नुभएको होइन?
हजुर, अब 2002 भनेपछि त त्यही हो, मोटामोटी 15-16 वर्ष भयो।
यो बिचको अवस्थालाई हेर्ने हो भने के लाग्छ हामी हेर्ने अहिले उद्योग धन्दाको अवस्था, यहाँले बाहिर देख्नु भएको भोग्नु भएको अनुभव र यहाँ आएर प्रयोग गरेरै आफूले उद्यम सञ्चालन गर्छ?
एक हिसाबले मैले इन्डस्ट्रियल इन्जिनियरिङ पढेँ र मैले पढेको कुरा नै मैले यहाँ चाहिँ मैले त्यस यहाँ अब भनौँ न आफ्नो त्यही काम गर्न पाएँ, एउटा अपर्च्युनिटी हो, त्यसको लागि मैले मेरो परिवारका सदस्यहरू सबैलाई धन्यवाद दिनुपर्छ किनभने उहाँहरूले मबाट एउटा एक्सपेक्टेसन राख्नु भएको थियो र मलाई चाहिँ यो जिम्मेवारी दिएर चाहिँ यो व्यवसायलाई अगाडि बढाएस भनेर उहाँहरूको एउटा सपना थियो र उहाँहरूको पनि एउटा दिशानिर्देश गर्नुभएको थियो, त्यसलाई मैले अगाडि बढाउन पाएँ, त्यसमा खुसी लाग्छ। र तर एउटा कुरा के भने अब आफूले देशमा आइसकेपछि काम गर्दा गर्दै पनि एकदम ठुलो समस्याहरू झेल्नु पनि परेको थियो। जस्तै अब हामी कहाँ त राजनीतिक रूपमा त पोलिटिकल इन्स्टेबिलिटी नै थियो होइन, अब अहिले आएर अलि स्थायित्व आयो, केही समय मात्रै भयो होइन, अदरवाइज माओवादीको द्वन्द थियो होइन, विभिन्न खालका परिवर्तनहरू भए, त्यो सबैको चाहिँ डाइरेक्ट इम्प्याक्ट चाहिँ व्यवसायीलाई पर्थ्यो, उद्योग धन्दा कल कारखानालाई सिधै इम्प्याक्ट पार्ने हो। अब राजनीतिक हडतालहरू पनि धेरै भए, अब अति नै धेरै हडतालहरू हुन्थे, व्यवसायहरूलाई अर्को खालको थ्रेट पनि थियो होइन, अब यही तराईमा पनि विभिन्न आउटफिटहरू थिए, व्यवसायहरूलाई धम्कीहरू आउने र ओपन बोर्डर भएको हुनाले र स्पेसली यस्तो खालको ठाउँहरूमा त्यो राजनीतिक अस्थिरताको फाइदा धेरै ले उठाउन खोजे, त्यसको सिधा मार व्यवसायहरूलाई परेको थियो। त्यस बेला लगभग लगभग 10-12 वर्ष त्यस्तै समस्याहरूसँग जुट्दै चाहिँ उद्योग व्यवसाय सञ्चालन गर्नुपर्ने र एउटा मानसिक तनाव चाहिँ सधैँ हुन्थ्यो। त्यो तनावका बावजुद पनि अब आफू अगाडि बढ्नुपर्छ, अब मैले अहिले कुरेर बसेर राम्रो समय कुरेँ भने त सबैले राम्रो समयमा त सबैले गर्छन्, त्यो भएको हुनाले दुःखकै बेलामा अगाडि बढ्ने हो, अब राम्रो समयमा त्यसको उचित प्रतिफल आउला भनेर चाहिँ मेहनत गर्न कहिले पनि छोडिएन, आफ्नो सपना देख्न कहिले पनि छोडिएन र त्यो नछोडिएकै हुनाले अहिले चाहिँ यो अवस्थामा आइपुग्यो र अहिले चाहिँ एउटा सन्तुष्ट अब यही नै सबै कुरा हो भन्न मिल्दैन, अझै धेरै गर्नु छ, तर एउटा सन्तुष्टि चाहिँ हुन्छ कि त्यो बेलाको मेहनतले अहिले केही प्रतिफलहरू दिएछ भन्ने चाहिँ हुन्छ।
तीन ठाउँमा छ यो यहाँहरूको उद्योग चाहिँ, हेटौँडामै दुईटा छ, विराटनगरमा एउटा छ, प्लास्टिकसँग सम्बन्धित हो।
हामी चाहिँ इन्टरमिडिएट प्याकेजिङ गुड्स भन्छौँ, हामी प्याकेजिङ प्रडक्टहरूको सप्लायर भन्न बढी रुचाउँछौँ होइन, अब प्लास्टिक भन्नाले अब प्लास्टिकका सामानहरू उत्पादन गर्छ जो चाहिँ यहाँका अब स्वदेशी तथा विदेशी मल्टिनेसनल कम्पनीजहरूले चाहिँ को सामान प्याक गर्न प्रयोग हुन्छ। जस्तै कोका कोलाको बोतल, जति पनि पिइटी बोतलहरू देख्नुहुन्छ नेपालमा, त्यो सब अधिकतम 90% हामी नै बनाउँछौँ, लगायत डाबर नेपालका धेरै उत्पादनहरू हामी उहाँहरूलाई सप्लाई गर्छौँ। युनिलिभरका नयाँ हामीले एउटा व्यवसाय सुरु गरेका छौँ, युनिलिभरसँग मोटामोटी उहाँहरूको धेरै प्रडक्सन चाहिँ उहाँहरूको रिक्वायरमेन्ट हामी फुलफिल गर्छौँ। यस्तै लगायत स्वदेशी अरू उद्योग जस्तै लुब्रिकेन्ट इन्डस्ट्री, फार्मास्युटिकल इन्डस्ट्री, लिकर इन्डस्ट्री, वाटर इन्डस्ट्रीका प्याकेजिङका सामानहरू जति पनि रिक्वायरमेन्ट हुन्छ, प्लास्टिक अब हजुरहरू बट्टाहरू जति पनि उहाँहरूलाई फिनिस गुड्स उहाँहरूले प्याक गर्नुहुन्छ, ती सबै सामानहरू चाहिँ हामी सप्लाई गर्छौँ।
कतिको सजिलो छ तिनतिर भ्याउनु पर्छ, कसरी यो व्यवस्थापकीय रूपमा हेर्ने हो भने यहाँको जिम्मेवारी यहाँ मात्रै हो कि हेटौँडाको जिम्मेवारी, कसरी त्यसलाई व्यवस्थापन गरिन्छ के छ?
होइन यस्तो छ, अथोरिटी डेलिगेट पनि गर्नुपर्छ, अरूलाई पनि पत्याउनु पर्छ, विश्वास पनि गर्नुपर्छ एक, र आफ्नो सिस्टम डेभलप गर्ने हो। जस्तै मैले अघि भने हाम्रो हकमा चाहिँ जस्तै मलाई प्रोडक्सन डिपार्टमेन्टमा चाहिँ जस्तै प्रोडक्सनमा चाहिँ अब दुईटा भाइहरूले सहयोग गरिरहेका छन्, एउटा भाइले हेटौँडाको उद्योग हेरेको छ, अब अझ एउटा अर्को हेटौँडा दुईटा उद्योग भने मैले दोस्रो उद्योग मेरो भाइको श्रीमती मेरो बुहारीले हेरिरहेछन् होइन, लगायत मेरो यहाँका उद्योगमा पनि अपरेसनमा मेरो भाइले हेरेर सहयोग गरेको छ, त्यो भएको हुनाले यो अब हामी पारिवारिक रूपमा पनि एउटा एकता छ।
तीनजना दाजुभाइ हुनुहुन्छ
हजुर, एकजना भाइ चाहिँ ब्राजिलमा बस्छ है, अब बाँकी चाहिँ हामी यहाँ छौँ, अब हामी चाहिँ तीनजना, मेरो बुवा माइलो बुवा कान्छो बुवा, मेरो बुवा सुशील प्याकुरेल, माइलो बुवा सुबोध प्याकुरेल, कान्छो बुवा सुमन प्याकुरेल, हामी सबैजना गरेर सबैजना 6 जना हामी छोराछोरी छौँ, हामी चाहिँ त्यही भएर हामी एकै परिवारको एउटै बुवा आमाको सन्तान भन्न रुचाउँछौँ, त्यही भएको हुनाले सबै गर्दा 6 जना, 2 जना दिदी बहिनी, 4 जना दाजुभाइ, त्यसमध्ये एउटा ब्राजिलमा बस्छ, 3 जना हामी यहाँ छौँ। अब को कसको भनेर चाहिँ हामी छुट्टाउन अहिलेसम्म छुट्टाएको छैनौँ,
छुट्टिँदैन है,
त्यस्तो छुट्टिँदैन, अब सबैजना सबैको बुवा आमा छोरा छोरी सबैजना, अब उहाँको मेरो काकाको मेरो माइलो बुवाको भन्ने चाहिँ हामी कहाँ चलन चाहिँ छैन।
त्यसले कस्तो हुन्छ त्यो अझ अहिले देखिन्छ नि अरूको हेर्दाखेरि र एउटा यहाँहरूको घर परिवारभित्रमा हेर्दाखेरिको अवस्थालाई कस्तो लाग्छ?
अरूका मिसअन्डरस्ट्यान्डिङहरू हुन्छ, अरूका झगडाहरू हुन्छ भन्ने सुनिन्छ नि होइन, त्यो सुन्दा चाहिँ अचम्म लाग्छ, अनि हामी कहाँ त्यो कुरा छिर्न हामी दिँदैनौँ। अघिल्लो जेनेरेसनले आफ्नो हिसाबले मेन्टेन गर्नुभयो र जुन डिसिप्लिनमा उहाँहरू बस्नुभयो, अब त्यो डिसिप्लिनलाई चाहिँ हाम्रो जेनेरेसनले चाहिँ अगाडि बढाउने होइन, हामीले पनि अब उहाँहरूले जे गर्नुभयो उहाँहरूबाट सिकेकै हो नि त हामीले पनि।
फाइदा चाहिँ अब यहाँहरू अलिकति बिस्तारै यो कृषितिर पनि लाग्नु भएको छ, के देख्नुभयो यतातिर उद्योगलाई घाटा परेको बेला अथवा अप्ठ्याराका बीचमा चाहिँ कृषिले चाहिँ त्यसलाई सहजता गर्छ भन्ने हो?
अब कृषिले सहजता गर्नुपर्ने चाहिँ हो, अब उद्योगलाई अप्ठ्यारो परेको हिसाब भने भन्दा पनि कृषि आफैमा पनि नेपाल कृषि प्रधान देश, अब यत्रो ठुलो चाहिँ अब कृषिजन्य उत्पादनहरू हामी आयात गर्छौँ, त्यो भएको हुनाले स्वदेशमै उत्पादन गरेर खपत गर्न सक्यो भने त्यो जस्तो राम्रो केही पनि हुँदैन होइन खास, तर कृषिमा चाहिँ गाह्रो चाहिँ साह्रै गाह्रो छ। हामीले भन्ने मात्रै कृषि प्रधान देश भन्छौँ, तर हाम्रो सिँचाइदेखि लिएर अब पूर्वाधार त्यहाँ पुग्नेदेखि लिएर अब त्यसको प्राविधिकहरूको दक्ष जनशक्ति चाहिँ जसको बारे जसलाई चाहिँ यस कृषिको लाइफ स्टकको बारेमा जानकारी भएको व्यक्तिहरू चाहिँ धेरै कम पाउने, त्यो भएको हुनाले दक्ष जनशक्तिको अभाव ठुलो छ र सिँचाइको पनि भयङ्कर ठुलो समस्या छ होइन। त्यो भएको हुनाले राम्रो खालको हामी चाहिँ अब हामी चाहिँ मास प्रोडक्सनमा जानुपर्छ होइन, सानोतिनो अलिअलि उत्पादन गरेर त कस्ट त्यसले धान्न सक्दैन। त्यो भएको हुनाले अब कृषिमा व्यवसायीकरणको सरकारको योजना लक्ष्यहरू छ, अहिले चाहिँ फाइनेन्सियसहरू अलिक पहिलाभन्दा धेरै सजिलो पनि भएको छ र सिँचाइ बिजुली पूर्वाधार बाटोघाटो ढुवानी होइन लगायत धेरै कुराहरूमा चाहिँ सरकारले चाहिँ अलिकति प्राथमिकतामा दिएर व्यवसायहरूलाई अलिकति प्राथमिकतामा राख्यो भने चाहिँ व्यवसायहरू आकर्षित भएर चाहिँ यो व्यवसाय अगाडि बढ्न सक्छ। डेफिनेटली हाम्रो यत्रो उत्पादनहरू बाहिरबाट ल्याउँछौँ, अहिले विषादीका कुराहरू पनि धेरै आए होइन, त्यो भएको हुनाले हामी कहाँ अपर्च्युनिटी नभए होइन। अब नेपाल एउटा सानो देश छ, यसमा कृषिमै हामीले आफै आन्तरिक खपत गर्न थाल्यौँ भने त भनौँ न धेरैले व्यवसाय पनि गर्न सक्छौँ नि त, धेरै व्यवसायीहरू पनि जन्मिन्छन् यसले गर्दाखेरि।
त्यसलाई बजारका कुरा पनि त छन्
नि, अनि बजार हो बजार, त्यो भएको बजार त अल्टिमेटली हामीले यत्रो आयात गरेका छौँ भने त बजार रहेछ नि त होइन। त्यो आयात गर्नुभन्दा त आन्तरिक उत्पादन गर्यो भने त्यसले त हाम्रो ट्रेड डेफिसिटको यत्रो कुरा गर्छौँ हामी, त्यसले ट्रेड डेफिसिट पनि कम गर्छ, खपत पनि बढायो।
जस्तो लगानी हेर्ने हो भने तिनवटा उद्योगमा कति लगानी छ?
हाम्रो सबै उद्योगहरू गरेर करिब करिब 2 अरब जतिको लगानी छ।
2 अरब
हजुर, अहिलेसम्मको सबै गरेर हजुर।
कृषिमा?
कृषिमा त त्यति धेरै छैन, कृषिमा करिब करिब 10 करोड जति होला।
10 करोड जति छ भनेको यो चलायमान गराउन चाहिँ लाग्यो चाहिँ के लाग्छ कहिले कसरी कहिले तनाव हुन्छ होला नि?
तनाव धेरै हुन्छ तर म आजकल चाहिँ ध्यान गर्छु तनाव कम गर्नलाई।
त्यो याद छ कुनै बेला यस्तो धेरै चाहिँ प्रेसरमा तनावमा परेर चाहिँ हुन्छ नि कहिले काहीँ उद्योगै यो बन्द गर्नु जस्तो लाग्छ?
उद्योग तनाव धेरै भयो, उद्योग बन्द गरौँ भनेर चाहिँ कहिले पनि भएन
भएन,
यो कहिले पनि भएन। समस्या आउँथ्यो, अलि निराश पनि हुन्छ नि कहिले काहीँ, त्यो अहिले पनि हुन्छ फेरि, त्यो आउँथ्यो भनेर न अब फेरि फ्युचरमा नआउने होइन, तर त्यस्तो उद्योग धन्दालाई छोडेर चाहिँ अब यो बेचेर बाहिर जाउँ भन्ने कुरा पनि त्यो कहिले पनि मेरो कल्पनाभन्दा बाहिर कुरा।
बुवाहरूले नै चलाउँदै आउनु भयो,
पहिलादेखि चलाएर आएको र दुःख गर्ने भनेको मैले भने नि 10 वर्षको त्यो द्वन्द्व काल र ठ्याक्क म आएको बेला त्यही परेको थियो र पछि मधेस आन्दोलन पनि भयो, अरू अरू समस्याहरू पनि भयो, यति धेरै दुःख झेलिसकेपछि अब योभन्दा बढी त्यो दुःख त हुँदैन भन्ने चाहिँ छ।
के कुरामा साह्रै खुसी लाग्यो यहाँलाई यो जीवन भोगाएको क्रममा?
खुसी चाहिँ लाग्छ त्यतिखेर जब अब जस्तै एउटा सानो एउटा ठिक्कको उद्योग मलाई चाहिँ ल बाबु अगाडि बढा भनेर जुन विश्वासका साथ परिवारले मलाई ह्यान्ड ओभरै गर्नुभएको हो, त्यसपछि यसलाई अगाडि बढाएर नेपालको विभिन्न क्षेत्र ठाउँहरूमा उद्योग खोल्न सकियो र आफ्नो व्यवसायलाई एक्सटेन्ड गरेर डाइभर्सिफाई गरेर अरू अरू व्यवसाय पनि तिर पनि लगानी गर्न सकियो, त्यो देख्दाखेरि चाहिँ आफूले के मेहनत गरेको केही न केही प्रतिफल चाहिँ आएछ है भनेर खुसी लाग्छ। र यसले अर्को पनि कुरा के लाग्छ भने मेरा सबै परिवारका सदस्यहरू पनि यही भयो व्यवसायमा, हाम्रो जेनेरेसनमा भाइहरू पनि आखिरमा सबैजना परिवारको सदस्य यहीँ छौँ होइन, र सबैजना इन्भल्भ भएका छौँ, एकअर्कालाई सहयोग गरेका छौँ, व्यवसायलाई अझै अगाडि बढाउने एउटा सपना लिएर हामी अगाडि बढिरहेका छौँ भनेपछि त्यो पनि खुसी लाग्छ। सबैजना आबद्ध पनि यसले सबैलाई यो व्यवसायले गर्दाखेरि मेरो परिवारलाई बाँध्यो पनि त होइन, अब नत्र त कोही कतै जागिर खान्थ्यो होला, कोही कतै जान्थ्यो, कोही विदेशै जान्थ्यो होला, त्यसपछि यही सोसियल मिडिया फेसबुक र भाइबरबाटै कुरा गर्नु पर्थ्यो जसरी अरूले गरिरहेका छन्। कमसेकम हामी नजिक त छौँ, पर्यावरणमा एकअर्काको अगाडि सहयोग गर्न त सक्छौँ।
जाउँ जस्तो लाग्दैन थियो कहिले काहीँ चाहिँ
विदेश अथवा अमेरिकाको
क्यानाडाको म अस्ट्रेलियाको म जस्तो यहाँकै भाइ त अहिले पनि अस्ट्रेलिया
होइन ब्राजिलमा हो
ब्राजिलमा
ऊ पनि व्यवसाय गरि नै रहेछ होइन ऊ पनि त्यहाँ पनि व्यवसाय गरिरहेछ अब उसको श्रीमती पोर्चुगिज श्रीमती विदेशी श्रीमती त्यसपछि अब नेपालमा उसलाई त्यो खास त्यो वेदर सुट पनि गरेन श्रीमतीलाई त्यसपछि ऊ गएको त्यसपछि उसले व्यवसाय इस्टाब्लिस गरेपछि व्यवसाय त्यही व्यवसाय गरेर भयो होइन अब त्यो सबै फेरि 70% सबैजना चाहिँ यही बस्ने बस्न मिल्छ भन्ने पनि छैन नि त फेरि त्यो भएर त्यो कम्फोर्टेबल फेरि ऊ त्यसमा ऊ त्यहाँ जान र गएर व्यवसाय गरेर ऊ त्यहाँ आफ्नो डेभलप
गर्नु
सेल्फ डेभलपमेन्ट भइरहेछ भने त्यो ब्राजिल जस्तो देशमा कति विदेशीहरू गएर चाहिँ व्यवसाय गरेर बसिया हुँदैनन् त्यसमा गएर आफूलाई एउटा ठाउँमा उभ्याएको छ चिनाएको छ त्यसमा हामी खुसी पनि छौँ
है
है अनि त्यसमा अब हाम्रो अब उसको भाइको छोरा पनि छ ब्राजिल जस्तो देशमा अर्को एउटा प्याकुरेल पनि छ
होइन
अब अर्को जेनेरेसन पनि त्यहाँ सुरु हुन्छ नि हाम्रो प्याकुरेलहरू हुन्छन् ब्राजिलमा त्यसलाई पोजिटिभली लिउँ होइन र विदेश जाने मोह भनेको उही घुम्न जाने मोह मात्रै हो सेटलमेन्टको मोह छैन
जस्तो लगानी अनुसार प्रतिफलका कुरा पनि गरौँ न झन्डै 2 अर्ब भन्दा बढी लगानी छ कति कति प्रोफिट हेर्ने हो भनेदेखि आमदानी
आमदानी अब यसलाई ठ्याक्क नम्बरमा भन्नुभन्दा पनि आमदानी ठिक छ आमदानी नेपालका इन्डस्ट्रियल सेक्टरमा आउने एभरेज आमदानी हाम्रो पनि आमदानी हामीले अब कमाएनौँ भनेर भन्यो भने भन्न पनि मिल्दैन छुटो बोल्या हुन्छ तर योभन्दा चाहिँ राम्रो हुन सक्ने अवस्था हुन्छ नेपालमा जस्तै बिजुली अलिकति राम्रोसँग क्वालिटी इम्प्रुभ हुने भयो र 24 घन्टा बिजुली आउँदाखेरि नेपालका अरू उद्योगहरूले पनि चाहिँ अहिले सबै उद्योगहरू जस्तै सबै उद्योगहरू जहाँ अहिले पुग्नु भएको छ उहाँहरूले पनि त्यही दुःख जुन मैले भोगेर गएको छु त्यही दुःख भोगेरै यहाँ पुग्नु भएको होइन जो जो अगाडि बढ्नुभयो त्यो भएको उनीहरूले राम्रो आमदानी हुन सक्छ नेपाल एउटा उचित प्रतिफल दिने राम्रो प्रतिफल दिने चाहिँ ठाउँ हो गन्तव्य हो यसमा चाहिँ हामीले अलिकति विचार पुर्याएर लगानी गर्यौँ भने यसले चाहिँ कन्ट्री लगायत हामी व्यवसायीहरूलाई पनि राम्रो रिटर्न दिन्छ
त्यो मैले यहाँको व्यक्तिगत कुरा गरिराख्दाखेरि कतिको हुन्छ सरदर होला ब्याङ्कका कुरा होलान् के होलान् के होला एकातिर होला प्रफिटका कुरा गर्ने
होला मैले त्यही त व्यवसायमा राम्रो प्रतिफल छ राम्रो प्रतिफल छ गर्न सक्यो भने अब भिड्नुपर्छ राम्रो प्रतिफल छ आफ्नो अब आजकल प्रतिफल भने त पहिला थ्योरी नै अर्को भइसक्यो पहिला अब अहिले अब खर्च गर्ने कन्ट्रोल गर्नुपर्ने हुन्छ होइन र मैले भनिहालेँ नि बिहा ब्याङ्कको बिहा अलिकति फाइनेन्सियल सिचुएसन अलिकति सुधार हुने हो सरकारले चाहिँ पुँजीगत खर्चहरू राम्रोसँग गरिदिने हो समयमा गरिदिने हो भने बजारमा लिक्विडिटीको क्राइसिस नआउने हो भने बिजुली 24 घन्टा चल्दाखेरि यहाँ चाहिँ प्रतिफल चाहिँ अहिलेभन्दा अझै बढ्नेछ र अहिले पनि सेटिस्फ्याक्ट्री नै छ
यहाँलाई दुःख चाहिँ कहाँ निर लागेको थियो खुसीका कुरा गऱ्यौँ हामीले होइन दुःख लाग्ने हुन्छ नि कहिले काम गर्दै जाँदाखेरि
दुःख भनेको दुःख त धेरै यावत मान्छेको जीवन हो खुसी दुःख सबै कुरा भएन भने त फेरि मजा पनि आएन रमाइलो पनि भएन होइन खुसी नै धेरै भइरहँदा पनि वाक्क लाग्छ त्यो खुसी छैन पनि होइन त्यो भएको हुनाले तर दुःख भनेर अब दुःख मानेर कति बस्ने भन्ने पनि हो होइन अब समस्याहरू त डे टु डे लाइफमा आउँछन् अब वर्कर्सहरूको समस्याहरू आउँछ मसिनकै समस्याहरू छ कहिलेकाहीँ र मेटेरियल्सको समस्याहरू आउँछन् कहिलेकाहीँ सप्लायर्सले समस्या मेरो सप्लायरदेखि लिएर बाहिरले यो समस्या पो भन्छन् होइन तर यो सबै समस्या र हाम्रो आफ्नो आन्तरिक सरकारका नीतिहरूले पनि आउँछन् जुन चाहिँ कहिलेकाहीँ व्यवसाय मैत्री आइदिँदैनन् कहिलेकाहीँ अलिक त्रसित बनाउने खालका नीतिहरू आइदिन्छन् यो सबैमा र स्पेसली दुःख चाहिँ मेरो तपाईँले सोध्नुमा दुःख एउटा कुरामा चाहिँ के लाग्छ भने सरकारलाई बारम्बार पनि सरकारलाई चाहिँ हामीले अब यो नीतिहरू व्यवसाय मैत्री नीतिहरू अथवा कुनै कुनै चाहिँ यो व्यवसायलाई अप्ठ्यारो पर्ने खालका नीतिहरू आएछन् यसलाई चाहिँ चेन्ज गरिदिनु यसलाई परिमार्जन गर्दै अलिकति सहज बनाइदिनु त्यसले गर्दाखेरि उद्योग धन्दा कल कारखानालाई अलिक सजिलो हुन्छ भन्दाखेरि सरकारका भनौँ न निकायहरूले चाहिँ हो यो एकदमै ठिक कुरा भन्नुभयो तपाईँले यो त गर्नै पर्ने हुन्छ भन्ने तर चाहिँ निर्णय चाहिँ कहिले पनि नलिदिने यो प्रवृत्ति देख्दाखेरि र सरकारी काम कारवाहीमा चाहिँ ढिला सुस्ती पहिला पनि थियो अहिले पनि छ अब यो भएको हुनाले यो चाहिँ दुःख लाग्छ किनभने हामीले एउटा सरकारले एउटा भिजन लिएर गएको अब चाहिँ नेपाल चाहिँ अब विकास को मूल फुट्यो यो देशमा अब चाहिँ धेरै उद्योगहरू आउँछन् अब व्यवसायहरू धेरै बढ्ने भए रोजगारीहरू यहीँ सृजना हुने भए अब हामी पूर्वाधार विकासहरू गर्छौँ भनेर एउटा ठुलो सपना लिएर अगाडि बढेको छ तर त्यो सोचाइ र एकदम सरकारका मेकानिजमहरूले जुन हिसाबले काम गर्नुपर्ने हो अथवा हामीले सरकारले जुन मेकानिजमलाई जुन हिसाबले काम गराउनु पर्ने हो त्यसमा चाहिँ त्यो कतै नमिलेको हो कि
जस्तो यही कुरा मैले जोड्न खोजेँ है अलिकति जोडिन्छ पनि सुशील प्याकुरेल सुबोध प्याकुरेल सुमन प्याकुरेल भन्ने एउटा राजनीति स्टाब्लिसदेखि लिएर सामाजिक क्षेत्रमा राम्रो प्रभाव जमाएर बस्नुभएको त्यही परिवारभित्रको एउटा सदस्य यहाँ हुनुहुन्छ त्यसले कतिको सहज हुन्छ राज्य संरचनादेखि लिएर नीति निर्माण बनाउने तहमा उहाँहरूको पनि कहीँ न कहीँ देखिन्छ भनेपछि कतिको पर्छ यो अलिकति व्यक्तिगत कुरा र यो अलिकति जोडिने भएको कारणले
अब सहज एज इन अब व्यवसाय व्यवसाय गर्दा अब आफ्नो पोलिटिकल कनेक्सन अथवा आफ्नो जुन हिसाबले यो नेटवर्कलाई हामीले अब यसलाई चाहिँ यसलाई मिसयुज गर्ने होइन होइन यसलाई यसलाई युटिलाइज गर्नु पर्यो यसलाई युज गर्नु पर्यो र यसलाई चाहिँ कन्स्ट्रक्टिभ वेमा युज गर्नु पर्यो समग्र आफ्नो भन्दा पनि व्यवसायिक क्षेत्रको विस्तारको लागि विकासको लागि हामी लड्नु पर्यो उहाँहरू पनि एउटा राजनीतिक उपलब्धिको लागि लड्नु भयो एउटा मतलब आफ्नो व्यक्तिगत उपलब्धि भन्दा पनि राजनीतिक उपलब्धिको लागि लड्नु भयो अब हामीले पनि समग्र व्यवसाय म त यो मेरो व्यवसाय गरेछु मेरो लागि त धर्म राजनीति सबै कुरा यही व्यवसाय हो यो व्यवसाय म लगायत अरू अरू व्यवसाय र व्यवसायिक क्षेत्रको लागि उपलब्धिको लागि यसको विकासको लागि लड्दाखेरि चाहिँ डेफिनेटली अब हाम्रो घरमा पनि भित्र धेरै डिस्कसन्सहरू हुन्छ पनि होइन उहाँहरूको स्कुल अफ थट जुन छ त्यो चाहिँ हामीले सिकेको छौँ होइन अब हामीलाई हामीले त्यो कुरा सिकाए पनि छौँ उहाँहरू डाइरेक्टली इन्डाइरेक्टली उहाँहरू गरेको कुरा उहाँहरूको व्यवहारहरू हो त्यो व्यवहारिक ज्ञान चाहिँ धेरै लिएको पनि छन् त्यो भएको हुनाले फाइदा भनेको त्यो ज्ञान एउटा फाइदा हो योभन्दा बाहेक चाहिँ छैन
बिहान कति बजी उठ्नुहुन्छ
बिहान म 5:30 उठ्छु 6:30 म कसरत गर्न गइसक्छु प्रपर जिम गर्छु अलिकति योगा गर्छु अनि ध्यान गर्छु 2.5-3 घन्टा म आफ्नो शरीरलाई छुट्याउँछु एभ्री डे मर्निङ
दैनिकी चाहिँ कसरी बित्छ
2.5-3 घन्टा बिहान म व्यायाम गर्छु ध्यान गर्छु मैले आफ्नो शरीरले छुट्याएँ त्यसपछि म आएर आफ्नो ब्रेकफास्ट गरेर म अफिस आउँछु अनि 2-3 घन्टा अफिसमा बस्छु त्यसपछि आफ्टर लन्च म लन्च यहीँ अफिसमै खान्छु त्यसपछि म मेरो म उद्योग संगठन मोरङको वरिष्ठ उपाध्यक्ष पनि हो त्यो भएको हुनाले उद्योग संगठनका केही कार्यक्रमहरूमा जानुपर्ने हुन्छ सृजना फाइनेन्स लिमिटेडको अध्यक्ष हो त्यो हिसाबले केही कार्यक्रमहरू हुन्छ अलरेडी मिटिङहरू हुन्छ त्यो कार्यक्रमहरूमा पनि जानुपर्ने हुन्छ यस्तै सोसियलाइज कहिले केही साथीभाइसँग पनि भेटघाट गर्नुपर्ने छ अरू आफ्नो व्यावसायिक मिटिङहरू पनि हुन्छ यो गर्दा गर्दै साँझ हुन्छ हप्तामा 1 दिन या 2 दिन चाहिँ म चाहिँ धरान जान्छु गल्फ खेल्नको लागि
मैले खेलाडी पनि
खेलाडी नै त होइन म सिकेको 2-3 वर्ष जति हुन लाग्यो तर म मलाई मलाई त्यो खेलले तान्यो अब म खेल्न गइरहेको छु रेगुलरली
अनि यो गीत सुन्ने इन्टरटेनमेन्ट रमाइलो गर्नेमा चाहिँ केमा सोख छ यहाँको त्यस्तो
मलाई गाना मेरो स्वर त्यो गाना गाउने खालको गायकवाला स्वर त होइन तर म गाउन चाहिँ लाज मान्दिनँ र गाउँछु पनि गाउँछु भनेको आफ्नो घरमा गिटार लिन्छु गिटार बजाउँछु म त्यस्तो राम्रो बजाउने होइन तर मलाई इच्छा लागेर म पहिला चाहिँ बजाउँथेँ राम्रैसँग 10-15 वर्षको ग्यापमा चाहिँ यो आफूलाई यो गिटार बजाउन एकदम सोख तर यो बिचमा छोडिएछ र मैले अहिले रिसेन्टली चाहिँ मैले गिटारको एकजना ट्रेनर लाई बोलाउँछु हप्तामा 2 दिन अनि घरमै बोलाएर बेलुका म सोमबार र बुधबार अहिलेसम्म फिक्स यस्तै छ अब भ्याएको नभ्याएको आफ्नो चेन्ज भइहाल्छ त्यो हप्तामा 2 दिन आएर उहाँ ऊ र म बसेर गिटार बजाउँछौ आफ्नो पुरानो अलिकति सिकेको सिपलाई चाहिँ कमसेकम त्यसलाई एटलिस्ट म 25 कन्टिन्यू गर्नु जस्तो लागेर मैले त्यो म्युजिक क्षेत्रमा त्यसरी मैले टाइम पनि बिताउँछु या गर्छु म
कुन गीत चाहिँ यहाँलाई साह्रै मनपर्छ हामीले सुनाउनु पर्यो
गीत अब मलाई म ऱ्यान्डम हो नर्मल सबै खालका गानाहरू नयाँ पुरानो गानाहरू सुन्छु मलाई त्यो मलाई योगेश्वर अमात्यको गानाहरू अब हाम्रो जमानामा हाम्रो स्कुल कलेजमा त्यो अनि नवीन भट्टराईको गानाहरू अब सञ्जय श्रेष्ठको अनि 1974 AD गानाहरू नेपाली गाना हुँदाखेरि चाहिँ अब मलाई दीपक बहादुर सारेको गाना साह्रै मनपर्छ यी सब हो मलाई चाहिँ जसको गाना मैले हामी सुनेर अब कलेज अब युनिभर्सिटीहरूतिर अब हामी सुन्थ्यौँ गाउँथ्यौँ होइन साथीभाइहरूसँग मिलेर यो चाहिँ अब अहिले यही नेपाली हिन्दी गानाहरू पनि सुनिन्छ अवश्य पनि अनि अङ्ग्रेजी गाना पनि सुनिन्छ अब मुड अनुसार तपाईँले मुड अनुसार
हुन्छ उज्यालो फालसँग कुराकानी गरिदिनु भयो धेरै धन्यवाद
धन्यवाद यहाँलाई मलाई रमाइलो लाग्यो पुराना कुराहरू पनि यहाँले स्मरण गराइदिनु भयो मलाई
एउटा गाउँ थियो, खुसियाली थियो, एउटा गाउँ थियो, खुसियाली थियो, त्यहाँ दुईटा प्रेमी महिनाहरू थिए, कहिले हँस्दै खेलेर उड्ने, कहिले हँस्दै खेलेर उड्ने, कहिले रिसाए दुवैटै बोल्दै नबोल्ने, यसै नै दुईको जिन्दगानी थियो, एउटा गाउँ थियो, खुसियाली थियो.
यतिखेर उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा उज्यालो फल्चा सुनिरहनु भएको छ र उज्यालो फल्चामा भर्खरै हामीले व्यवसायी सुयेश राज ब्याकुरेलसँगको कुराकानी सुनायौं र उहाँसँग कुरा गर्दै हुनुहुन्थ्यो मोरङ सहकर्मी सुमन तिमिल सिन्हा. त्यसपछि हामीले संजय श्रेष्ठको स्वरमा गीत सुन्यौं उज्यालो फल्साको साथमा हामी आउँछौं। हरेक दिन बिहान 6:30 बजेदेखि झण्डै 8 बजेसम्म रहन्छौं अनि यो बीचमा हामी विविध सामग्रीहरू प्रस्तुत गर्ने गर्छौं। काठमाडौँमा 90 मेगाहर्जमा उज्यालो रेडियो नेटवर्क मार्फत सुन्न सक्नुहुन्छ भने हामीलाई 90 मेगाहर्जमै युनिक एफएम झाडिङ र सुनकोशी एफएम सिन्धुलीबाट पनि सुनिरहनु भएको छ अनि चितवनमा रेडियो चितवन, पोखरामा रेडियो तरंग, विराटनगरमा स्काई एफएम, कैलालीमा एफएम रेडियो स्टार, डोल्पामा रेडियो त्रिपुरा, काभ्रेमा सी4 एफएम, बर्दियामा रेडियो रामज्ञानो र रेडियो टाइगर, रेडियो जाजरकोट जाजरकोट, रेडियो चौजहारी रूकुम, जुम्लामा रेडियो सिन्झार, रेडियो नारी आवाज, रेडियो युनिटी डडेलधुरा, रेडियो सनसेर बैतडी, तनहुमा युनाइटेड एफएम र स्मार्ट एफएम, रेडियो मनाङ मनाङ, रेडियो पौरखी बाजुरा, रेडियो तीनलाल रामेछाप, गुराँस एफएम संखुवासभा, रेडियो खेसमा मालिका मुगु, मिक्स एफएम नुवाकोट, रेडियो कैलाश हुम्ला सिमिकोट र रेडियो मुक्तिनाथ पाल्पाबाट पनि हामीलाई प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। कार्यक्रम सुन्न छुटाउनु भएको छ र अब फेरि पनि सुन्न मन लागेको छ भने उज्यालो अनलाइन .com गएर तपाईँले हामीलाई डाउनलोड गरेर सुन्न पनि सक्नुहुनेछ। आजलाई भने उज्यालो फल्साको समय सकिएको छ। आज हामीले विश्व इतिहासमा आजको दिन गोर्खाकी मनुका शर्माको घुमफिर अनुभव, आजका पाहुनामा व्यवसायी सुयेश राज प्याकुरेलसँगको भलाकुसारी, मीडियामा आज आजको बजार अनि गीत सुन्यौं। आजलाई कार्यक्रम उत्पादनमा सहयोग गर्ने साथी बिनाने उपाने, मोरङ सहकर्मी सुमन तिमिल सिन्हा, प्राविधिक साथी मनोज विष्ट र झण्डै 1.5 घण्टा मलाई साथ दिने तपाईंलाई पनि धेरै धन्यवाद दिन्छौ। 8 बजे उपत्यका विशेष नेपाल खबर सुन्न सक्नुहुन्छ। भोलि बिहान काया कैरनपछि उज्यालो पल्साको नयाँ अंकको साथमा आउँछौ। आजलाई सजना तिमिल सिन्हा विदा हुन्छु। उज्यालो सुन्दै गर्नुहोला। नमस्कार।
उज्यालो फल्सा।